السلام علیکم ورحمۃ اللہ وبرکاتہ. نحمدہ ونصلی علی رسولہ الکریم، اما بعد، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہوا قولی. اللہم ارنا الحق حقا وارزقنا اتباعہ وارنا الباطل باطلا وارزقنا اجتنابہ، آمین یا رب العالمین. الحمدللہ، آج کا ہمارا چوتھا دن ہے اور انشاءاللہ آج فورتھ پارے میں سے ہم نے قرآن کریم کی جو آیت کا انتخاب کیا ہے وہ ہے آیت نمبر 133 اور 134 سورہ آل عمران. بسم اللہ الرحمن الرحیم. وَسَارِعُوا إِلَى مَغْفِرَةٍ مِّن رَّبِّكُمْ وَجَنَّةٍ أَرْضُهَا السَّمَاوَاتُ وَالْأَرْضُ والارض اعدت للمتقين الذين ينفقون في السراء والضراء والكاظمين الغيظ والعافين عن الناس والله يحب المحسنين. دوڑ کر چلو اس راہ پر یا اس جنت کی طرف جو تمہارے رب کی بخشش اور مغفرت کی طرف، اور اس جنت کی طرف جس کی وسعت آسمان اور زمین جیسی ہے، اور وہ ان خدا ترس لوگوں کے لیے تیار کی گئی ہے جو ہر حال میں اپنے مال خرچ کرتے ہیں، خواہ مشکل میں ہو، تنگی میں ہو، یا مصیبت میں ہو، یا خوشحال ہوں، جو غصے کو پی جاتے ہیں اور دوسروں کے قصور معاف کر دیتے ہیں. ایسے نیک لوگ، ایسے محسنین اللہ تعالیٰ کو بہت پسند ہیں. الحمدللہ، جیسے کہ اللہ کا شکر احسان ہے کہ الحمدللہ اللہ تعالیٰ نے ہمیں کسی نہ کسی طرح قرآن سے جوڑے رکھا، اور قرآن کے ہر لفظ، ہر آیت میں اللہ تعالیٰ نے کوئی نہ کوئی حکمت کی ایسی باتیں ہمارے لیے بیان فرمائی ہیں کہ اگر قرآن کی کوئی ایک آیت ہی ہم لے لیتے ہیں تو وہی ہماری زندگی بدلنے کے لیے کافی ہے. اور واقعی یہ قرآن کریم کا معجزہ ہے کہ اس کے معجزات کبھی ختم نہیں ہوں گے، پڑھنے سے کبھی پرانا نہیں ہوگا، اور علماء اس کی تفسیر سے کبھی سیر نہیں ہوں گے. ہر دور میں نئے نئے حکمت کے موتی اس میں سے چنتے رہیں گے. تو دیکھا جائے تو بیسیکلی یہ دو آیت اگر ہم دیکھتے ہیں تو اس میں سب سے پہلے تو جو بات کی گئی ہے وَسَارِعُوا، سین را عین سرا، تیزی کو جلدی کو کہتے ہیں، ہم کہتے ہیں نا سری اشارہ، تیز اشارہ، سرعت جلدی تیزی یا دوڑنا. اور کوئی بھی لفظ کو، جیسے کہ عربی زبان کا ایک قاعدہ ہے اور اس میں ایک مشہور بھی ہے جملہ، کہ الفاظ کو یا اشیاء کو ان کے اپوزٹ سے پہچانا کرو یا اس سے پہچانے جاتے ہیں. تو سارعوا کا جو اپوزٹ ہوگا وہ سستی اور کاہلی ہے. اور آپ دیکھیں گے کہ آپ صلی اللہ علیہ وسلم نے خاص طور سے دعا کی ہے کہ اللہم انی اعوذ بک من العجزی والکسلی، کہ اللہ تعالیٰ مجھے سستی اور کاہلی سے بچا، میں پناہ مانگتا ہوں، میں پناہ میں آتا ہوں کہ میں اس طرح کے کام کروں یا سستی اور کاہلی کو میں اپناؤں. تو ایکچولی بیسیکلی سب سے پہلے تو ہمارے ذہن میں یہ بات آنی چاہیے کہ اگر ہم مغفرت کی طرف جانا چاہتے ہیں، اگر ہم جنت کی طرف جانا چاہتے ہیں، اور وہ جنت جس کا عرض زمین اور آسمان کے برابر ہے یا اس کی قدر و قیمت زمین اور آسمان سے بھی زیادہ ہے، تو اس کے لیے سب سے پہلے ہمیں سستی اور کاہلی چھوڑنا پڑے گا. اگر سستی اور کاہلی میں ہم گرفتار رہے یا اس میں مبتلا رہیں تو ہم نہ کوئی دوڑ میں حصہ لے سکتے ہیں، نہ مقابلہ کر سکتے ہیں، نہ کمپیٹ کر سکتے ہیں، اور نہ نیکیوں میں آگے بڑھ سکتے ہیں. تو جو چیز ہماری راہ میں رکاوٹ بنتی ہے وہ دراصل ہماری سستی اور کاہلی ہے. آپ کو یاد ہوگا کہ منافقین کے بارے میں جو بات کہی گئی تھی کہ جب بھی یہ نماز کے لیے آتے ہیں تو قامو کسالہ کا لفظ آتا ہے، کہ وہ کسل مندی کے ساتھ آتے ہیں، عاجزی اور کاہلی کے ساتھ آتے ہیں، یعنی ان کے اندر وہ ایک شوق نہیں ہوتا، ایک جذبہ نہیں ہوتا. تو اب آپ خود سوچیں کہ ہم سب جو کام کر رہے ہیں، یا ہر مسلمان کی، چاہے وہ کوئی بھی مسلمان ہو، اچھا نیک انسان ہو یا گناہگار ہو یا جو بھی ہو، جیسا بھی ہو، لیکن ہر ایک کی خواہش کیا ہے؟ کیونکہ الحمدللہ بچپن سے ہمارے ذہن میں بات بیٹھی ہوئی ہے کہ اللہ سبحانہ تعالیٰ نے جنت اور دوزخ تیار کر رکھی، کیونکہ یہاں پر عدت کا لفظ آیا ہے، یعنی تیار ہو چکی ہے جنت اور دوزخ. تو اب اس کے لیے پھر ہمیں کیا کرنا ہوگا؟ ایک دوڑ لگانی ہے، ایک ریس لگانی ہے. تو جنت کا ذکر تو ہم سب نے سنا ہے، ہر مسلمان کی خواہش یہ ہے کہ وہ جنت میں جائے، چاہے اس کے اعمال کیسے بھی ہوں، ہے کہ نہیں؟ یہ خواہش ہے یا نہیں ہم میں اور ہم سب میں؟ تو अब उस जन्नत की तरफ जाने के लिए फिर हमें क्या हाथ पर हाथ धरे बैठे रहकर हमें जन्नत मिल जाएगी? हम सोचे कि अच्छा बस मैं दुआ कर लेती हूँ और मेरी दुआ से मैं जन्नत में चली जाऊँगी। हर फर्ज नमाज के बाद मैं दुआ करूँगी कि अल्लाह ताला मुझे जन्नत में डाल दे। तो क्या सिर्फ दुआ कर लेने से मैं जन्नत के मुस्तहिक बन सकती हूँ? या कोई मुझे मेरे लिए दुआ कर दे कि जो भी लोग जा रहे हैं उम्रा को, हज को, या बड़े बुजुर्ग नेक लोग हों, उनसे मैं कहूँ कि प्लीज़ आप मेरे लिए दुआ कर दीजिए कि अल्लाह ताला मुझे जन्नत में डाल दे, तो बस मेरा ये दुआ करवा लेना काफ़ी हो जाएगा। या अगर मैं सोचूं कि अच्छा चूंकि मेरे ख़ानदान के लोग सबसे बहुत अच्छे थे, नेक थे और मेरी सोच बहुत अच्छी है तो मैं जन्नत में चली जाऊंगी, ऐसे भी नहीं हो सकता है। उसके लिए फिर करना क्या होगा? तो यहाँ बताया गया है कि दौड़ो, तेज़ी अख्तियार करो, सुरत से काम लो, जल्दी करो, भागो, जितना तुम तेज़ दौड़ सकते हो उतना तेज़ दौड़ो। किधर? किस तरफ? इला मग़फ़िरतिन, यानी जन्नत मिलेगी उसी को जिसकी मग़फ़िरत हो चुकी होगी, जिसे अल्लाह सुभान व तआला माफ़ कर चुका होगा, जिसे अल्लाह तआला बख्श चुका होगा। क्योंकि हम सब ये बात जानते हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि जन्नत मुझे भी, यानी जब सहाबा ने पूछा कि अल्लाह के रसूल की आपको भी यानी जन्नत अल्लाह के फजल से मिलेगी, अपने आमाल के बदले में नहीं मिलेगी, तो सहाबा ने कहा कि अल्लाह के रसूल की आपको भी, तो आपने फरमाया कि हाँ मुझे भी। तो एक्चुअली देखा जाए तो ये जो हमारे आमाल सालेहा हैं, नेक अमल हैं, ये जन्नत में जाने के लिए एक समझे कोशिश है, यानी एंट्री है, समझें एंट्रेंस एग्जाम जिसको हम कहते हैं। उसके बाद जो जन्नत दी जाएगी वो अल्लाह ताला के फजलो करम से दी जाएगी। तो इसके लिए फिर हमें क्या करना होगा? दौड़ लगानी होगी, हमें रेस लगानी होगी, हमें सुस्ती और काहली से बचना होगा। अब आप मुझे बताएं कि हम कहाँ कहाँ सुस्ती और काहली अपनाते हैं, कहाँ कहाँ सुस्ती और काहली से काम लेते हैं, और कहाँ तेज़ दौड़ते हैं, या कहाँ हम तेज़ी से जाना चाहते हैं? आज हमारा क्या मामला है? जैसे कि मिसाल के तौर पर जब नमाज का वक्त होता है उसमें हम सुस्ती और काहली करते हैं, फिर इसी तरह से कोई भी नेक काम, जैसे रास्ते में कोई गिरी पड़ी चीज़ है, हमको मालूम है हदीस में आता है कि ये सदका है, अगर रास्ते से तकलीफ दे चीज़ का हटा देना सदका है, हम उसमें सुस्ती काहली करते हैं। मुस्कुराना सदका है, हम लोगों से बराबर मुस्कुरा कर नहीं मिलते। फिर हम देखते हैं कि एक दूसरे का हाल अहवाल पूछना, मिलने में पहल करना, सलाम करने में पहल करना, या और भी बहुत सारी बातें हैं। किसी ने हमसे बहुत दिन से फ़ोन पर गुफ्तगू नहीं की, हम कहें कि चलो मैं ही आगे बढ़कर बात कर लेती हूँ। कोई हमें नहीं माफ़ कर रहा है, मैं सोचूं कि मैं ही माफ़ कर लूँ उसको और मैं ही उससे बात करना शुरू कर दूँ, लेकिन हम इन तमाम जगहों पर सुस्ती और काहली बरतते हैं। मिसाल के तौर पर कहीं से कोई इन्फाक की रिक्वेस्ट आती है, कहीं कोई मस्जिद बन रही है, कहीं कोई और नेक काम हो रहा है, अब लोगों ने अपील की है, या उसमें हम जानते हैं कि उसमें ज़रूरत है इन्फाक की, मैं सोचूं कि अच्छा ठीक है देखूंगी बाद में दे दूंगी, अच्छा पहले देखती हूँ मेरा अपना बजट का मैं हिसाब पहले लगाती हूँ और मेरा बजट कहीं डिसबैलेंस तो नहीं हो जाएगा, मेरे घर में, मेरी ख्वाहिशात में, मेरे बच्चों की ख्वाहिशात में कोई कमी तो नहीं हो जाएगी, तो मैं सुस्ती और काहली से अगर काम लूँ, अल्लाह ना करे, लेकिन इस तरह से काम लूँ, तो क्या आप बताएं कि क्या ये जन्नत में जाने के लिए दौड़ हो सकती है? जन्नत में जाने के लिए क्या करना पड़ेगा? ये नेक कामों में दौड़ लगानी पड़ेगी कि एक दूसरे को माफ़ करना, दरगुजर करना, मुस्कुराहट, रास्ते से तकलीफ दे चीज़ का हटा देना, कोई भी नेक काम में पहले आगे बढ़कर, यानी कोई मदद के लिए पुकारे तो मैं आगे बढ़कर पहले दौड़ कर जाऊँ, लपक कर उस नेकी को खुद मैं अपने हिस्से में डाल लूँ, अपने आमलनामे में डालूँ। तो मुझे ये दौड़ लगानी है, मुझे ये तेज़ी अख्तियार करनी है, मुझे सूरत अख्तियार करनी है, मुझे कम्पीट करना है, मुझे भागना है, तेज़ी से भागना है। आपने देखा होगा ना कि जो रेसिंग रेस में जो लोग हिस्सा लेते हैं बड़े बड़े कप्स जीते हैं, आजकल हम सब जानते हैं कि जो गिनीस वर्ल्ड रिकॉर्ड बुक जो है उसमें सबके नाम भी हैं कि किसने कितने मेडल्स हासिल किए, किसने कितने कप हासिल किए, तो उसके लिए आप देखें कि वो लोग कितनी मेहनत करते हैं। देखा होगा ना आपने कि कहा जाता है कि वो लोग कई कई दिन तक खाना नहीं खाते क्योंकि ज़्यादा खाने की वजह से सुस्ती और काहली आ जाती है, वो ऐसी ग़िज़ा इस्तेमाल करते हैं जिसकी वजह से उनका जिस्म हल्का रहे और वो तेज़ी से दौड़ सकें, क्योंकि ज़्यादा तेज़ी से दौड़ने के लिए आपको उतनी देर तक अपने सांस पर कंट्रोल करना आना चाहिए। तो ये जो दौड़ का मुकाबला करने वाले लोग हैं उसके लिए पहले कई दिन से वो कोशिश करते हैं, तैयारी करते हैं, तब कहीं जाकर वो इन मुकाबलों में हिस्सा ले सकते हैं और फिर उसमें पहला इनाम जीतते हैं। अब देखिए ये तो एक छोटे से कप के लिए इतनी मेहनत करें, आप सोचें सिर्फ क्या होगा कि वो दुनिया की जो बुक है उसमें उनका हो सकता नाम आ जाए, अखबारात में उनका नाम आ जाए, उन्हें एक शील्ड मिल जाए, उन्हें एक कप मिल जाए, उन्हें गोल्ड मेडल मिल जाए। एक छोटे से कप, एक छोटे से गोल्ड मेडल के लिए इतनी मेहनत और इतनी कोशिश और उसके लिए कई कई साल पहले से तैयारी, اور پھر اپنے جسم کو اس طرح سے رکھنے کے لیے اتنا اپنے آپ پر کنٹرول. تو آپ مجھے بتائیے کہ جو جنت جس کی وسعت آسمان اور زمین کے برابر ہے, جو اللہ تعالیٰ نے خود تیار کر رکھی ہے, جس کو کسی آنکھ نے نہیں دیکھا, کسی دل نے اس کا خیال تک نہیں اپنے دل میں محسوس کیا, تو کیا اس جنت کے لیے ہمیں کچھ بھی دوڑ نہیں لگانی پڑے گی, کوئی محنت نہیں کرنی پڑے گی, کوئی مشکلات کا سامنا نہیں کرنا پڑے گا؟ بغیر تکلیف کے, بغیر دوڑ لگائے, بغیر محنت کے, بغیر نفس پر کنٹرول کیے, بغیر خواہشات کو روکے, وہ جنت مجھے یوں ہی بیٹھے بٹھائے مل جائے گی, ہاتھ پر ہاتھ دھرے؟ کیسے پاسبل ہے بھلا آپ بتائیں؟ تو اسی لیے آپ دیکھیں گے کہ وسارعوا, سابقوا کا لفظ آتا ہے, سارعوا کا لفظ آتا ہے, کہ مقابلہ کرو, دوڑو, تیزی دکھاؤ. اور یہی بات ان آیات کو دراصل صحابہ کرام بہت اچھی طرح سمجھ گئے تھے. اس لیے آپ دیکھیں کہ کوئی موقع ہاتھ سے نہیں جانے دیتے تھے, چاہے وہ انفاق ہو, نیکی کا معاملہ ہو, غلاموں کو آزاد کرنے کا معاملہ ہو. ابو بکر صدیق رضی اللہ عنہ پے در پہ غلام آزاد کرانے لگے تھے. ان کے والد نے کہا کہ غلاموں کو آزاد کروا ہی رہے ہو تو کوئی ہٹے کٹے, کوئی اچھے غلام آزاد کراؤ, جا کے تاکہ وہ تمہاری مدد کر سکیں, تمہارے کام آ سکیں. کہنے لگے میں نے ان کو اپنی مدد کے لیے تو نہیں آزاد کرایا, میں تو یہ اللہ کی خاطر کرتا ہوں. تو یہ نیکیوں کی دوڑ تھی دراصل. کیسے کتنا اچھا کمپٹیشن تھا نا ان کا, کہ مقابلہ ہوتا تھا کہ کون زیادہ انفاق کرتا ہے. عمر رضی اللہ عنہ کہتے ہیں, سوچتے ہیں کہ اچھا ہمیشہ ابو بکر صدیق مجھے ڈیفیٹ کر دیتے ہیں, انشاءاللہ اس دفعہ میں انہیں ڈیفیٹ کروں گا. لیکن جب وہاں پہنچتے ہیں تبوک کے موقع پر تو پتہ چلتا ہے کہ نہیں, آج بھی ڈیفیٹ نہیں کر سکے ابو بکر صدیق کو نیکیوں میں. آج بھی ابو بکر صدیق رضی اللہ عنہ ان سے آگے نکل گئے, تیزی سے دوڑ گئے, نیکی کے مقابلے میں سبقت لے گئے, پورا کا پورا گھر کا سامان لے آئے. تو کہا کہ اب میں ان سے مقابلہ نہیں کروں گا نیکی میں, کیونکہ ابو بکر صدیق سے کوئی جیت نہیں سکتا. سبحان اللہ, یہ دیکھیں, یہ کمپٹیشن ہوا کرتا تھا, یہ سرعت تھی نیکیوں میں کی طرف جانے کی. بعض وقت آپ دیکھیں کہ کوئی بھی جو نیکی کا کام ہوتا ہے, جو بھی چاہے چھوٹا سا ہی کوئی کام کیوں نہ ہو, ہم کہتے ہیں کہ فلاں کر لے یا آپ کر لو, دوسروں کو دے دیتے ہیں. یعنی اپنے ہاتھ آئی ہوئی نیکی ہم دوسروں کو دے رہے ہیں, تو کیوں نہ آگے بڑھ کر خود اسے لے لیں, کیوں نہ آگے بڑھ کر خود اس کو اپنا لیں, تاکہ اپنے نیک عمل میں, اپنے عمل نامے میں اضافہ ہو نیکیوں میں. تو پھر بہرحال سرعت ہمیں دکھانی ہے, اور یہ جنت جو ہے اس کو کہا گیا کہ اعدت للمتقین, تیار کر دی گئی ہے متقین کے لیے. اور یہی وہ متقین والی بات ہے کہ جو ہم بارہا پڑھتے ہیں متقین, یہ متقین بھلا کون ہوتے ہیں؟ یہ متقین وہ لوگ ہوتے ہیں جن کے آگے بھی آگے صفات آ رہی ہے. ہم دیکھیں کہ متقین کوئی ظاہری پرسنالٹی نہیں ہوتی کسی کی, بلکہ ان کے اندر خود کوالٹیز پائی جاتی ہیں جو ان کی شخصیت کا خاص حصہ ہوتی ہیں. تو اللہ کی مغفرت کی طرف دوڑو, اس جنت کی طرف جس کی وسعت آسمان اور زمین کے برابر ہے. اور پھر الا مغفرہ ہے, تو مغفرت یعنی استغفار, ہم اللہ تعالیٰ سے اتنی معافی مانگے, یعنی نیک کام کرنے کے باوجود بھی, نیکیوں میں دوڑ لگانے کے باوجود بھی ہم کیا کریں, اللہ تعالیٰ سے مغفرت طلب کرتے رہیں کہ اللہ تعالیٰ جو کمی رہ گئی ہے اس دوڑ میں, جو کمی رہ گئی ہے اس نیکی کے کاموں میں, ان نیکی کے کاموں میں, اللہ تعالیٰ اس کے لیے ہمیں معاف فرما دے, ہماری بخشش فرما دے. اور اس کے لیے اللہ کے رسول صلی اللہ علیہ وسلم نے ہمیں کئی دعائیں سکھائی ہیں, اس میں سے ایک ہے سید الاستغفار. ہم سب جانتے ہیں کہ سید الاستغفار کا اجر بے انتہا بتایا گیا ہے, کہ جو کوئی اس کو صبح پڑھے گا اور شام میں اس کا انتقال ہو جائے تو وہ جنت میں جائے گا. لیکن صرف زبان سے توبہ کرنا کافی نہیں ہے, بلکہ دل سے انسان ان الفاظ کو ادا کرے, اللہم انت ربی لا الہ الا انت خلقتنی وانا عبدک وانا علی عہدک ووعدک ما استطعت اعوذ بک من شر ما صنعت ابو لک بنعمتک علی وابو بذنبی فاغفر لی فانہ لا یغفر الذنوب الا انت. اے اللہ تعالیٰ, تو ہی میرا رب ہے, تیرے سوا کوئی الہ نہیں, تو نے ہی مجھے پیدا کیا اور میں تیرا بندہ اور غلام ہوں, اور جہاں تک مجھ سے ہو سکتا ہے میں تیرے عہد اور تیرے وعدے پر قائم ہوں, اور جو کچھ میں کرتا ہوں اس کے برے پہلو سے تیری پناہ چاہتا ہوں. میں اپنے آپ پر تیری نعمتوں کا اقرار کرتا ہوں اور اپنے گناہوں کا بھی اعتراف کرتا ہوں, لہٰذا تو مجھے معاف فرما, کیونکہ تیرے بغیر کوئی بھی گناہ معاف نہیں کر سکتا. تو آپ دیکھیں کہ یہ مغفرت ہمیں طلب کرنی ہے, یعنی نیکیاں کرنے کے بعد بھی ہمیں کیا کرنا ہے, استغفار کثرت سے کرتے رہنا ہے, کیونکہ یہ جو استغفار ہے یہ ہر مرض کی دوا ہے. تو چونکہ مغفرت کی طرف ہم دوڑ رہے ہیں, اللہ تعالیٰ کی جنت کی طرف دوڑ رہے ہیں, تو مغفرت ہوگی تو جنت ملے گی نا. اگر گناہ معافی نہیں ہوئے, مغفرت ہوئی نہیں, ہماری بخشش نہیں کی گئی, تو جنت میں بھلا کیسے جا سکیں گے ہم؟ پھر تو اللہ نہ کرے پہلے جہنم سے ہو کر گزرنا پڑے گا. تو پہلے مغفرت کروائیں اپنی اللہ سبحانہ تعالیٰ سے، اس کی طرف دوڑیں، اللہ تعالیٰ کی مغفرت حاصل کریں، اور اس کے لیے کئی چیزیں ہو سکتی ہیں جس سے جنت کا حصول ممکن ہے۔ تو جس جنت کی وسعت زمین اور آسمان کے برابر بتائی گئی، یعنی جب انسان زمین اور آسمان کی وسعتوں کو تو نہیں پا سکتا، نہ اس کے بارے میں سوچ سکتا ہے، تو کیا بھلا وہ جنت کی وسعتوں کے بارے میں سوچ سکتا ہے؟ کیسی وہ لامحدود ہوں گی اس کی وسعتیں جو آسمان اور زمین کے برابر ہیں۔ پھر ایک اور اس کا معنی کیا گیا ہے کہ قدر و قیمت، یعنی دنیا بہت ہی کمتر ہے اس کے سامنے آخرت کے مقابلے میں، اس جنت کے مقابلے میں، تو لہٰذا اس سے کمپیئر کیا گیا ہے کہ تم اس ہیچ اور فانی دنیا کے لیے نہ ریس لگاؤ، دوڑو، بلکہ تم اس جنت کی قدر و قیمت پہچانو، اس جنت کی قدر و قیمت کے لیے اپنے آپ کو لگا دو، کھپا دو۔ اب آپ دیکھیں کہ وہی والی بات ہے کہ رمضان آ رہا ہے، اب ہم خود اپنا محاسبہ کر سکتے ہیں اور ہم سوچیں کہ ہم نے اپنے لیے کیا کیا ٹارگیٹ، کیا گول سیٹ کیے ہیں، ہم کس طرح سے اللہ تعالیٰ کی مغفرت اور اس کی جنت کی طرف دوڑنا چاہتے ہیں، کیونکہ یہ رمضان کا مہینہ ہے، اس میں جنت کے سارے دروازے کھول دیے جاتے ہیں، سبحان اللہ۔ اب اس کا مطلب ہے کہ اللہ تعالیٰ نے اوپن انویٹیشن دے دیا ہے جنت کی طرف آنے کا، کہ جو جائے گا، جو دوڑے گا، جو اس ریس میں حصہ لگائے گا، خود بخود سیدھا جنت میں پہنچ جائے گا، کیونکہ دروازے کھلے ہیں۔ اور آپ دیکھیں کہ ہم کہتے ہیں کہ دروازے کھلے ہونے کا مطلب کیا ہوتا ہے، وہ کس چیز کا انڈیکیشن ہے، کس چیز کا نشان سمجھ میں آتا ہے ہمیں، کہ ویلکم کیا جانے والا ہے آپ کو، آپ کے لیے دروازے، ہم کہتے ہیں نا ہم آپ کے لیے ہمارے دل کے دروازے کھلے ہیں، تو جب دروازے کھلے ہونے کا مطلب ہی یہ کہ آپ موسٹ ویلکم، آپ آئیے، تو اللہ تعالیٰ نے جنت کے دروازے کھول دیے ہیں۔ اب ہم میں سے جو جس طرف جانا چاہتا ہے، جیسے جانا چاہتا ہے، کوئی چل کر جانا چاہے، کوئی دوڑ کر جانا چاہے، کوئی کیسے بھی جانا چاہے، آپ کو وہ یاد ہوگی کہانی نا، بہت مشہور کہانی ہے، ہر بک میں ہوتی ہے، انگلش کی بھی اور اردو کی بھی بک میں، کچھوے کی اور خرگوش کی کہانی، دیکھی اور سنی ہے کبھی؟ اس میں آپ نے دیکھا ہوگا نا کہ کچھوا بیچارہ، چونکہ وہ بس رینگتا ہے، اس کو چل نہیں سکتا اتنا تیز، اور ریبٹ بہت تیزی سے دوڑتا ہے، بہت لمبی لمبی وہ چھلانگیں لگاتا ہے، تو وہ اپنے آپ کو اوور، یعنی اوور اسمارٹ بننے کی کوشش کرتا ہے، اور سوچتا ہے کہ اچھا میں تو بہت تیز دوڑتا ہوں، لہٰذا میں سو جاتا ہوں، اور یہ کچھوا تو مجھ سے بھلا کہاں سبقت لے جا سکے گا، اور اس بنا پر وہ سو جاتا ہے، تو جو سو گیا وہ کھو گیا۔ تو اب آپ دیکھیں کہ اللہ نہ کرے ہم اپنے آپ کو اس طرح سے اوور اسمارٹ نہ سمجھیں، یا اپنے آپ کو اس طرح سے یہ نہ محسوس کرے کہ اچھا میں تو بہت اچھی ہوں، مجھے کیا ضرورت ہے بھلا ایکسٹرا نیکیاں کرنے کی، میں تو بہت دین کا کام کر رہی ہوں، میں تو بہت نمازیں پڑھتی ہوں، میں تو یہ بھی کرتی ہوں، وہ بھی کرتی ہوں، تو مجھے بھلا اب اور کیا کرنے کی ضرورت ہے۔ تو نہیں، کسی ایک چیز پر اکتفا نہ کریں، کیونکہ جو سوئے گا، جو بیٹھے گا، وہ کھوئے گا اور گنوا دے گا، اور جو مسلسل چلتا رہے گا تو کم از کم وہ اپنی منزل تک پہنچ جائے گا۔ ہمارا معاملہ کیا ہوتا ہے، بعض اوقات ہم تھوڑی سی نیکی کرتے ہیں اور تھک کر بیٹھ جاتے ہیں کہ بس بہت ہو گیا، بہت نیکیاں کر لی، اب تھوڑا سا انجوائے بھی کرتے ہیں، اس طرح کا معاملہ ہے۔ تو نہیں، آپ دیکھیں کہ مسلسل کرتے رہنا ہے، مسلسل کرتے رہنا ہے، مسلسل اس راہ میں لگے رہنا ہے، تبھی اس مغفرت تک ہم پہنچ سکیں گے اللہ سبحانہ تعالیٰ کی، اور پھر ہمیں جنت مل سکے گی انشاءاللہ۔ تو یہ سوچے کہ مجھے مسلسل اس راہ میں دوڑ لگانی ہے، کوشش کرنی ہے، نیکیوں میں آگے بڑھنا ہے، اور جنت کی قدر و قیمت کو مجھے پہچاننا ہے، کیونکہ اگر مجھے قدر و قیمت کا احساس ہوگا تبھی میں اس کے لیے دوڑوں گی۔ جیسے کہ جو ہیرے جواہرات ہوتے ہیں، آپ نے دیکھا ہوگا، کیوں لوگ اتنے سمندر کے اندر گہرائی میں جاتے ہیں؟ کیونکہ ان کو معلوم ہے کہ ان کو ہیرے جواہرات ملیں گے، اس کے لیے وہ اپنی جان کی بھی پرواہ نہیں کرتے۔ تو یہ ہیرے جواہرات اگر ہم کو پانا ہے، نہیں، جنت کی قدر و قیمت ہم پہچانیں گے تبھی ہم اس کی طرف دوڑیں گے اور اس کو حاصل کرنے کی کوشش کریں گے۔ اب یہ جو جنت جن کے لیے تیار کی گئی ہے، آئیے ان کی صفت دیکھتے ہیں، کیونکہ اللہ تعالیٰ فرماتا ہے کہ یہ متقین کے لیے تیار کی گئی ہے۔ تب متقین کون ہوتے ہیں بھلا، کیسے ہم ان کو ڈسکرائب کریں، کیسے ہم ان کو جج کریں، یا کیا ان کی ایسی شبیہ ہمارے سامنے ہو کہ کوئی ظاہری شخصیت، کوئی ظاہری پرسنالٹی ہوتی ہے متقین کی؟ تو یہاں پر اللہ تعالیٰ انہیں ڈسکرائب کر فرما رہا ہے، اللہ تعالیٰ ان کی صفات بتا رہا ہے۔ الذین ينفقون فی السراء والضراء والکاظمین الغیظ، وہ لوگ جو انفاق کرتے ہیں، اللہ تعالیٰ کی راہ میں خرچ کرتے ہیں، کون سی حالت میں؟ سرہ اور درہ کا لفظ آیا ہے، یعنی مشکل میں، تنگی میں، مصیبت میں۔ یعنی یہاں اللہ تعالیٰ نے یہ نہیں فرمایا کہ جن کے پاس خوب مال ہوتا ہے، ہم نے ان کو اپنے رزق سے نوازا ہوتا ہے اور وہ اس رزق میں سے خرچ کر رہے ہوتے ہیں، نہیں۔ اگر اس جنت کی طرف جانا ہے، اس جنت کو حاصل کرنا ہے، اگر وہ متقین کی صفات ہم کو اپنانی ہے یا ان متقین میں شامل ہونا ہے، تو اس کے لیے کیا کرنا ہوگا؟ تنگی اور مشکل میں خرچ کرنا، یعنی خود کو جب ضرورت ہو، حدیث میں آتا ہے کہ آپ صلی اللہ علیہ وسلم نے فرمایا کہ سب سے بہترین صدقہ وہ ہے جب انسان خود حاجت مند ہو، جب خود ضرورت مند ہو اور تب وہ دوسرے کو دے دے۔ اور قرآن میں اس بات کی بہت تعریف کی گئی ہے، آپ کو یاد ہوگا طلحہ رضی اللہ عنہ کہ ایک سائل آتا ہے اور اللہ کے رسول صلی اللہ علیہ وسلم سے کچھ مانگتا ہے، تو آپ اپنے تمام ازواج کے پاس پچھواتے ہیں تو کوئی زوج کے گھر میں چولہا نہیں جلا ہوتا، کچھ کھانے کو نہیں ہوتا، تو آپ صلی اللہ علیہ وسلم کہتے ہیں کہ کون ہے جو آج اس شخص کو اپنا مہمان بنائے؟ تو طلحہ رضی اللہ عنہ فوراً اٹھتے ہیں اور کہتے ہیں اللہ کے رسول صلی اللہ علیہ وسلم میں اسے لے جاتا ہوں۔ جب گھر پہنچتے تو پتہ چلتا ہے کہ بیوی کہتی کہ بس صرف ایک فرد کا کھانا ہے، تو کہتے ہیں کہ بچوں کو سلا دو بہلا کر اور ہم دونوں چراغ گل کر دیں گے، بجھا دیں گے، اندھیرے میں کچھ معلوم نہیں ہوگا کہ کون کھا رہا ہے کون نہیں کھا رہا ہے، اور ہم اس مہمان کو کھانا کھلا دیں گے۔ یعنی آپ دیکھیں کہ گھر میں سمجھے ہو سکتا ہے چار پانچ افراد ہو، دو تین بچے ہوں، دونوں میاں بیوی ہوں، لیکن کھانا صرف ایک فرد کا تھا اور وہ اتنے میں کھا لیا کرتے تھے۔ آج آپ دیکھیں ہمارے پاس کتنی فراوانی ہے الحمدللہ۔ یعنی آج ہماری زندگی کا مقصد ہی بس کھانا پینا، کھانا بنانا یا کھانے کے لیے کمانا بس، یعنی ہم جو ہے وہ اس اصول پر زندگی گزار رہے ہیں کہ کھانے کے لیے زندہ ہیں ہم لوگ، جبکہ انسان زندہ رہنے کے لیے کھاتا ہے، بس جتنی ضرورت ہے۔ تو بس ایک فرد کا کھانا تھا گھر میں، انہوں نے وہ سائل کو وہ کھانا کھلا دیا مہمان کو اور خود بھوکے رہے اور ویسے ہی سو گئے۔ دوسرے دن جب وہ اللہ کے رسول کی خدمت میں حاضر ہوئے تو اللہ کے رسول صلی اللہ علیہ وسلم نے فرمایا کہ اللہ تعالیٰ تمہارے اس عمل سے اتنا خوش ہوا ہے کہ یہ آیت اللہ تعالیٰ نے نازل فرمائی کہ جو اپنی ذات پر دوسروں کو ترجیح دیتے ہیں، اللہ تعالیٰ ان سے راضی ہوا۔ سبحان اللہ، آپ دیکھیں صحابہ کرام کے ایک ایک عمل پر آیت نازل ہوتی تھی، کتنے خوش قسمت لوگ تھے نا وہ۔ تو آج آپ دیکھیں کہ آج ہمارے پاس کتنا کچھ ہے، لیکن ہم اپنی ضروریات کو کم کرنا تو بہت دور کی بات ہے، بہت دور کی بات۔ ہم تو ایکسٹرا بچا بچا کر رکھتے ہیں کہ اچھا یہ بھی ہمارے لیے، یہ بھی ہمارے لیے، یہ بھی ہمارے لیے۔ تو جو ينفقون فی السراء والضراء، جو تنگی میں، تکلیف میں، مصیبت میں خود ضرورت مند ہونے کے باوجود خرچ کرتے ہیں، یہ بہت قابل غور بات ہے کہ جن کے پاس ہوتا نہیں ہے مال، جن کے پاس ان کے یعنی بہت بڑے بینک بیلنس نہیں ہوتے ان کے پاس، لیکن وہ خوشحالی میں خوشحال ہوں، سرہ خوشحال اور درہ، تکلیف مصیبت تنگی یا پریشان حالی جو بھی آپ اس کو کہہ دیں، تو خوشحالی میں اور تنگی میں دونوں حال میں خرچ کرتے ہیں۔ تو تنگی میں خرچ کرنا زیادہ اجر کا کام ہے، کیونکہ جب خوشحالی ہوتی ہے تو وہ تو الحمدللہ ہم سب جانتے ہیں کہ ہماری ضرورت پوری ہو چکی ہوتی ہے، لیکن اس پر بھی اجر بتایا گیا، کیونکہ اس مال کو اللہ تعالیٰ کا دیا ہوا مال سمجھنا، اس مال کو اللہ تعالیٰ کی پراپرٹی سمجھنا، اپنی نہ سمجھنا۔ تو خوشحالی میں بھی خرچ کرنا اور تنگی میں بھی خرچ کرنا، تو یہ پہلی ان کی کوالٹی ہوئی کہ وہ اللہ کی راہ میں اپنا مال خرچ کرتے ہیں۔ پھر آپ دیکھیں کہ بغیر کچھ قربانی دیے جنت تو نہیں مل سکتی، یہ بات تو طے ہے۔ آپ خود سوچیں، مجھے ہمیشہ جب بھی یہ جب صحابہ کرام کے بارے میں سوچتے ہیں تو مجھے ہمیشہ وہ یاد آتا ہے جو ہمارے یہاں پر جو سسٹم ہے، آپ نے دیکھا ہوگا کہ جب بچے اپنا 11th اور 12th ختم کرتے ہیں تو اس کے بعد جس کو جو فیلڈ میں جانا ہے، کوئی میڈیکل میں جانا چاہتا ہے، کوئی انجینئرنگ میں جانا چاہتا ہے، تو اس وقت آپ دیکھیں کہ بچے اپنی فیلڈ خود چوز کرتے ہیں اور اس کے لیے انٹرنس ایگزام دیتے ہیں، ہے نا۔ اب اگر ان اس انٹرنس ایگزام میں ان کے نمبر کافی نہیں آئے تو ایک بچے نے جس نے اتنی محنت کی تھی اس ایگزام کے لیے، کیا اس کا داخلہ ہو جائے گا؟ اگر اس کے نمبر کافی نہیں آئے تو ہوگا اس کا داخلہ؟ یا ایک بچہ فیل ہو گیا ہے، اس نے کوئی محنت نہیں کیا اور بغیر محنت کرے وہ کہے کہ اچھا مجھے تو بس انجینئرنگ کالج میں ہی جانا ہے یا مجھے میڈیکل کالج میں جانا ہے، تو کیا میڈیکل کالج والے اس کو لے لیں گے اس کے فیل ہونے کے باوجود بھی؟ نہیں لیں گے نا، کیوں؟ کیونکہ اس نے اتنی محنت نہیں کی۔ اور اگر کوئی اسے لے لیتا ہے تو آپ کیا کہیں گے اسے، ان کالج والوں کو آپ کیا کہیں گے جو فیلئر کو اپنے کالج میں داخلہ دے دے؟ آپ اسے ناانصافی کہیں گے نا کہ یہ کیسے لوگ ہیں۔ تو اب آپ خود سوچیں کہ اللہ سبحانہ تعالیٰ وہ تو سب سے بڑھ کر انصاف والا ہے، اللہ سبحانہ تعالیٰ کے پاس تو سب سے بڑھ کر انصاف ہے، وہ عدل کرنے والا ہے۔ تو کیا جن لوگوں نے قربانیاں دیں، جن لوگوں نے اپنے گھر بار چھوڑے، جن لوگوں نے اللہ کی راہ میں اپنا مال خرچ کیا، اپنی جانیں دیں، اپنا وقت لگایا، اپنا سب کچھ لگایا، ان کو جنت ملے ٹھیک ہے، اور جنہوں نے کچھ بھی نہیں کیا، جو ہاتھ پر ہاتھ دھرے بیٹھے رہے، ان کو بھی جنت مل جائے؟ تو کیسے ہو سکتا ہے بھلا، آپ بتائیں۔ تو پھر ہمیں کیا کرنا ہوگا آپ بتائیں؟ پہلا کام جو جنت کی طرف جانے کے لیے کرنا ہے کہ انفاق، خوشحالی میں یا تنگی میں، और आप देखें कि जज्बात में आकर इंसान बहुत बड़े कमिटमेंट्स तो कर लेता है लेकिन उसे निभा नहीं पाता। बाज़ों का जज्बात में इंसान अपनी जान भी दे देता है लेकिन माल उसके हाथ से नहीं निकलता। माल इंसान को बहुत ज्यादा प्यारा होता है, वो आता ना हुब्बु शहवात, यानी अल्लाह तआला ने मोहब्बत रख दी है ये दुनिया की चीज़ों की, ख्वाहिशात की, घोड़ों की, चांदी की और सोने की, तो खपा दी गई है ये मोहब्बत लोगों के दिलों में। तो अल्लाह ताला फरमा रहा है कि जो तंगी और खुशहाली दोनों हाल में खर्च करते हैं अपना माल, फिर नेक्स्ट उनकी क्वालिटी बताई गई, वल काज़िमीन अल गैज़, जो गुस्से को पी जाते हैं। अब ये तो आप यकीन जाने कि जो गुस्से को पीना है ये तो माल खर्च करने से भी बड़ी कुर्बानी है, क्योंकि हो सकता है इंसान जान भी देने को तैयार हो जाए, हो सकता है इंसान माल भी देने को तैयार हो जाए, लेकिन ये जो गुस्से को पीना है ना ये बड़ा मुश्किल काम है, ये हमसे नहीं हो पाता। उसके लिए बहुत ज़्यादा कंट्रोल की ज़रूरत है कि आप देखें ना जितने भी ताल्लुकात की खराबी है उन सब का बेसिक जो हमको नज़र आता है, बुनियादी वजह जो नज़र आती है, रीज़न नज़र आता है, वो क्या है? अपने गुस्से पर कंट्रोल ना करना है ना। जो लोग गुस्से पर कंट्रोल नहीं करते हैं आप देखें कि उनसे हर कोई दूर रहता है, कोई उनको पसंद नहीं करता है, कोई उनके करीब नहीं आना चाहता। और इसीलिए इस क्वालिटी को जो डिस्क्राइब किया गया है हदीस में आता है, सही बुखारी की हदीस है जिसमें आप सल्लल्लाहु अलैहि वसल्लम फरमाते हैं कि बहादुर वो नहीं जो किसी दूसरे को लड़ाई से पछाड़ दे, बल्कि बहादुर वो है जो गुस्से को बर्दाश्त कर जाए। एक दफ़ा कहा जाता है कि एक आदमी ने आप सल्लल्लाहु अलैहि वसल्लम से अर्ज़ किया, या रसूलुल्लाह मुझे कुछ वसीयत फरमाइए। आपने फरमाया गुस्सा ना किया करो। उसने बार बार वसीयत की दरख्वास्त की और आप सल्लल्लाहु अलैहि वसल्लम हर बार उसको यही जवाब देते रहे कि गुस्सा ना किया करो। अब आप सोचें ज़रा कि गुस्से को कंट्रोल करना कितनी बड़ी बात है, और ये गुस्से को कंट्रोल करना यही इंसान से नहीं होता है। वो इन्फाक भी कर देगा, वो सब कुछ कर देगा, लेकिन अपने गुस्से पर वो काबू नहीं पा सकता। और अगर आज आप रिपोर्ट्स देखेंगे, जितनी भी आप अरब न्यूज़ उठाकर देख लें, हर साल अरब न्यूज़ में एक रिपोर्ट शाये होती है यहाँ का जो रेशो बताया जाता है तलाक का, और ये पूरी दुनिया में तो है ही है, पहले सऊदी अरब में सबसे कम था, लेकिन अब तो सबसे ज़्यादा तलाकें सऊदी अरब में हो रही हैं, और उसमें अखबारात में कॉलम भरे पड़े हैं। उसमें जो बुनियादी वजह बताई गई है तलाक की कि अपने गुस्से पर कंट्रोल ना करना, यानी दोनों मियाँ बीवी हाइपर होते हैं और गुस्से में फिर इंसान एक दूसरे को वो कुछ कह जाता है जिसकी वजह से जिंदगियां तबाह हो जाती हैं। हम सब जानते हैं कि गुस्से ने कभी किसी को कोई फायदा नहीं दिया, गुस्से से हमेशा जिंदगियां खराब हुई हैं। जैसे कि जितनी तलाकें होती हैं बाद में जो लोग हलाला करवाने आते हैं तो वो लोग यही कहते हैं कि हमने गुस्से में अपनी बीवी को तलाक दे दी, हम गुस्से में होश में नहीं थे लिहाजा हमने 103 तलाकें दे दी, अब हम पछता रहे, अब हमको हमारी बीवी वापस चाहिए। तब देखिए कि अल्लाह ताला के कानून का मजाक बना लिया, तुम्हारे गुस्से की वजह से तुमने कानून का मजाक बना लिया, जबकि हलाला करवाना तो हम सब जानते कि बिल्कुल किसी भी तौर पर जायज़ है ही नहीं, लेकिन हमारे माशरे में ये सब हो रहा है। कितने शौहर और बीवी ऐसे हैं जो ऐसे ज़िंदगी गुजारे हैं, कितने सवालत ऐसे आते हैं यकीन जानिए, कितने लोग सवालत करते हैं कि बाजी हमारे शोहर हमको गुस्से में दिन रात कई दफ़ा उन्होंने ज़िंदगी में कह दिया कि तुम्हें तलाक, और फिर साथ में ज़िंदगी गुजार रहे हैं। तो आप देखें कि अल्लाह ताला के कानून को मजाक बना लिया है, मजाक ही हुआ ना ये। तो गुस्सा इंसान को ऐसा गुस्सा क्या काम का जो कि अल्लाह ताला की हदूद को फैलांग जाए, जो कि अल्लाह ताला की हदूद का मजाक बना ले। और सबसे ज़्यादा आप देखें कि रोज़ा आने वाला है, रमज़ान का महीना आने वाला है, सबसे ज़्यादा इंसान को अगर अपने नफ्स पर कंट्रोल हो सकता है, अपने गुस्से पर काबू हो सकता है, तो वो रमज़ान सबसे बेस्ट तरीक़ेकार है कि रमज़ान में इंसान अपने गुस्से पर काबू पाना सीखे, क्योंकि इंसान इसमें ज़ब्त नफ्स सीखता है। तो यहाँ पर गुस्से को काबू करने की बात की गई है, क्योंकि अल्लाह ताला फरमाते हैं, सूरह शूरा में भी आता है कि वईज़ा मा गदबू हुम यग़फ़िरून, कि अगर गुस्सा आ जाए तो वो दरगुजर कर जाते हैं। तो गुस्से को कंट्रोल करना हम सीखें, अपने आप पर काबू पाना सीखें, और सबसे ज़्यादा ये जो गुस्सा निकलता है आप देखें कि चूंकि हम सब ख़वातीन हैं, हमको मालूम है हमारे अंडर में कौन है, हमारे अपने बच्चे, तो ज़्यादा गुस्सा हमें किस पर आता है, किस पर हम निकालते हैं गुस्सा, बच्चों पर निकालते हैं। फिर अगर ससुराल की कोई टेंशन हो, हस्बैंड की कोई टेंशन हो, उसका भी सारा वो नज़ला किस पर गिरेगा, बच्चों पर। तो ये बहुत गलत चीज़ है। यानी हम बच्चे हमारे पास अल्लाह ताला की एक तरह से देखा जाए तो अमानत है। यानी कुछ के बारे में तो जिक्र आता है कि इस कदर गुस्से में आकर कुछ ख्वातीन अपने बच्चों को मारती है कि जख्मी हो जाते हैं बच्चे। तो हमको अपने आप पर कंट्रोल करने की जरूरत है कि हम इतना बच्चों को ना मारें या इतना गुस्सा इस तरह से ना निकालें कि जब हम खुद कभी अपनी आवाज़ सुने। जैसे भी कुछ दिन पहले एक सेशन हुआ था तो वहां पर हमारा डिस्कशन चल रहा था यही गुस्से पर ही। तो किसी खातून ने कहा कि एक दिन मैं गुस्सा हुई अपनी बेटी पर तो मेरी बेटी ने मेरी आवाज़ रिकॉर्ड कर ली। जब मैंने वो अपनी आवाज़ खुद सुनी तो मुझे अपने आप पर इतनी शर्म आई और कहा कि यानी मैं इतनी बुरी हो जाती हूँ गुस्से में। हमको नहीं मालूम होता है, हमें एहसास नहीं होता कि हमारी आवाज़ कैसी हो रही है। और आपने देखा होगा ना कि कुरान में आता है कि इन अनकरल अस्वाता लसौतुल हमीर, कि बेशक सबसे ज़्यादा नापसंदीदा आवाज़ किसकी आवाज़ है? गधे की आवाज़ है। तो यहाँ पर कहा जा रहा है कि गुस्से पर कंट्रोल करने वाले। और गुस्सा कब आता है इंसान को वैसे देखा जाए तो जब उसकी मर्जी के खिलाफ बात की जाए, जब उसकी नापसंदीदा बात की जाए या उसके बात ना मानी जाए, उस वक्त गुस्सा आता है। तो अब ऐसे वक्त में फिर अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हमें उसके आदाब भी बताए हैं कि अगर तुम्हें गुस्सा आए तो क्या करें कि उसको जिस वक्त जो गुस्से में हो तो उसको चाहिए कि वो पानी पी ले, क्योंकि ये गुस्सा शैतान की तरफ से है दरअसल, और शैतान आग से बना है। तो लिहाजा गुस्से को भी दबाने के लिए, बुझाने के लिए इंसान पानी पी ले। एक और हदीस में आता है, इब्न माजे की हदीस है, इब्न उमर रदी अल्लाह अन्हुमा इसके रावी हैं। वो कहते हैं कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, किसी बंदे ने अल्लाह ताला के नज़दीक गुस्से के घूंट से बढ़कर कोई घूंट नहीं पिया जिसको वो अल्लाह ताला की रजामंदी हासिल करने के लिए पी जाता है। लेकिन अब मामला यह है और मसला यह है असल में कि जिस वक्त गुस्सा आता है हमको ये बात याद ही नहीं रहती, हमको मालूम ही नहीं होता कि हम गुस्से में क्या बोल रहे हैं या क्या कर रहे हैं और इसका अंजाम क्या होने वाला है। बस हम बेधड़क जो चाहे बोलते चले जाते हैं। इस तरह से एक और हदीस है, अहमद ने इसको, मुसनद अहमद ने इसको रिवायत किया गया है, इब्ने अब्बास इसके रावी हैं, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, सिखाओ और आसानी करो और मुश्किल मत करो, और जब तुम में से किसी को गुस्सा आए तो उससे चाहिए कि खामोश रहे। तो इससे पता चलता है कि गुस्सा जब आए तो फिर खामोश हो जाए, उससे बहुत सारे मसले खुद ब खुद हल हो जाएंगे। एक और हदीस में आता है, बुखारी की हदीस है, अनस रदियल्लाहु अन्हु इसके रावी हैं, कि आप सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, अनस रदियल्लाहु अन्हु फरमाते हैं कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम न फहश गो थे, न आप लानत मलामत करने वाले थे और न गालियां देते थे। आपको बहुत गुस्सा आया तो सिर्फ इतना कह देते कि इसे क्या हो गया है, इसकी पेशानी में खाक लगे, इतना कह देना काफी है। अब देखिए कि हम भी बदतमीज कह सकते हैं, नालायक कह सकते हैं या जो भी कह सकते हैं, लेकिन आपने देखा कि ज्यादातर लोग गुस्से में आते हैं तो क्या कहते हैं, अपने ही बच्चों को क्या कहते हैं, बहुत ही बुरा जुमला कहा जाता है, गधे की औलाद इस तरह से। तो ये तो मुनासिब नहीं है ना, अपने आप को उस वक्त नहीं, गुस्से में इंसान को ये तक होश नहीं रहता कि वह अपने आप को क्या कह रहा है। तो ज्यादा से ज्यादा ये कहा जाए कि बदतमीज, नालायक या फिर जी हाँ बददुआएं देने लगते हैं तो ये नहीं होना चाहिए। तो अल्लाह के रसूल इसे इतना कह देते थे कि इसे क्या हो गया, इसकी पेशानी पर खाक लगे। फिर एक और हदीस में आता है, अबू दाऊद की हदीस है, अबू ज़र रज़ियल्लाहु अन्हु से रिवायत है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने हमसे फरमाया, जब तुम में से कोई गुस्से में हो और वो खड़ा हो तो बैठ जाए, अगर गुस्सा जाता रहे तो खैर वरना लेट जाए, क्योंकि इससे क्या होगा, गुस्से पर काबू आ जाएगा। और आप सल्लल्लाहु अलैहि वसल्लम सबसे ज्यादा अपने गुस्से पर कंट्रोल करने वाले थे। वो मशहूर वाकया आप लोगों को याद होगा जिसमें आयशा रज़ियल्लाहु अन्हा रावी हैं, वो कहती हैं कि यहूद आपके पास आए और आपको सलाम किया, और सलाम उन्होंने इस तरीके से किया कि अस्सलाम अलैकुम, और साम का मतलब होता है मौत। तो आयशा रज़ियल्लाहु अन्हा बहुत गुस्सा हो गई, लेकिन अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम उस वक्त भी इतना अपने आप को कंट्रोल किए रहे और आपने वालेकुम कहा। तो आयशा रज़ियल्लाहु अन्हा गुस्सा हो गई और आयशा रज़ियल्लाहु अन्हा ने उनको बददुआएं दी, यहूद के ऊपर लानत मलामत करने लगी। तो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि ऐ आयशा, तुम्हें क्या हो गया, क्यों इस तरह से लानत मलामत कर रही हो, तुमने क्या मेरा जवाब नहीं सुना? वो कहने लगी कि अल्लाह के रसूल, क्या आप नहीं देखते कि वो आपको क्या कह रहे हैं? तो आपने फरमाया कि तुमने मेरा जवाब भी सुन लिया, मैंने उनको उनकी बात वापस लौटा दी, वालेकुम कह दिया। तो आयशा रज़ियल्लाहु अन्हा बाद में पूछने लगी कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम, आप कैसे अपने आप को इतना कंट्रोल करते हैं, यानी आप हर हालत में अपने आप को कंट्रोल किए रखते हैं, चाहे वो गुस्से की हालत हो चाहे वो नरमी की हालत हो, किस तरह से? तो आप देखिए कि हमसे बाज़ोकत नहीं बर्दाश्त होता, तो हमसे हो जाता है, हमारी ज़ुबान से निकल जाता है, लेकिन यहाँ पर क्या कहा जा रहा है कि वल काज़िमीन अल-ग़ैज़, जो अपने गुस्से को पी जाते हैं। फिर एक और चीज़ यहाँ पर हमें समझनी ज़रूरी है कि ये नहीं होता कि अब देखिए जो गैज़ है या ये जो गैरत है, इसको कितना हमें कंट्रोल करना है। बाज़ोकत कुछ लोग बिल्कुल इस तरह से हो जाते हैं कि उनको बिल्कुल भी गुस्सा नहीं आता, तो ये भी सही नहीं है। آپ عمر رضی اللہ عنہ کی شخصیت کو اپنے سامنے لائیں اور اس کو سامنے رکھ کر سوچیں کہ آپ دیکھیں ان کی ساری ناراضگیاں، سارا غصہ کس کے لیے ہوا کرتا تھا؟ جو اسلام کے دشمن تھے۔ کیونکہ اگر انسان کے اندر یہ غضب کی قوت نہ رہے، غصے کی قوت نہ رہے، تو وہ تو بے غیرت ہو جائے، اور بے غیرتی انسان، بے غیرتی اللہ تعالیٰ کو پسند نہیں ہے، ہم سب جانتے ہیں۔ یعنی جو کوئی ایسی بات ہو، جیسے مثال کے طور پر اللہ سبحانہ تعالیٰ کے تعلق سے کوئی اس طرح سے بدتمیزی کرے، یا اللہ کے رسول کے ساتھ کوئی بدتمیزی کرے، یا دین اسلام پر کوئی اس طرح کے ایسے غلط الفاظ استعمال کرے، تو اگر اس وقت انسان کو غصہ نہ آئے اور غیرت نہ آئے، تو پھر یہ بھی صحیح بات نہیں ہے، کیونکہ اپنے دین کے تعلق سے اس کو محبت ہونی چاہیے۔ یہ الگ بات ہے کہ غصے کو کنٹرول کرنا آنا چاہیے، یعنی غصے میں انسان بالکل بے دھڑک ہو کر توڑ پھوڑ اور یہ نہ شروع کر دے، اس کا طریقہ کار ہوتا ہے۔ تو انسان کو چاہیے کہ وہ غصے کو کنٹرول کرے، اور اس میں غصہ ہو لیکن اعتدال کی حد تک۔ یعنی آپ دیکھیں کہ اگر بچوں پر بالکل ہی غصہ نہیں ہوں گے، کچھ لوگ کہتے ہیں کہ اچھا ہم نے اپنے بچوں کو فرینڈ بنا لیا ہے، ہمارے بچے ہمارے دوست ہیں، تو اگر آپ اپنے بچوں کو دوست بنا لیے تو پھر بچے تو اپنے والدین کو کیا کہیں، وہ تو اپنے ہاتھوں پر لے لیں گے، جو چاہے ان سے کروائیں۔ تو والدین کا اتنا رعب اور دبدبہ ہو کہ بچے بدتمیزی نہ کریں، اور نہ ہی والدین کو چاہیے کہ وہ اتنا غصہ کریں کہ جس کی وجہ سے ہر کوئی ان سے پریشان ہو۔ آپ نے دیکھا ہوگا کہ غصے کی وجہ سے بہت سارے لوگ ایسے ہوتے ہیں جن کے غصے کی وجہ سے لوگ ان کے قریب نہیں جانا چاہتے، ہے نا؟ اور پھر یہ غصے کو ہم سمجھ سکتے ہیں اس چیز سے، یعنی جیسے ابھی ہم نے پڑھا نا کہ عربی زبان میں کیا کہا گیا کہ ہر چیز کو اس کے اپوزٹ سے پہچانو، جو اس کا مخالف لفظ ہوتا ہے اس سے پہچانو۔ تو غصے کا اپوزٹ مسکراہٹ ہے، اور آپ دیکھیں کہ جب انسان جب مسکراتا ہے تو سب سے کم انرجی لگتی ہے، لیکن جب غصہ آتا ہے تو اس کو سب سے زیادہ انرجی اس کی خرچ ہوتی ہے، اس کا بلڈ پریشر ہائی ہو جاتا ہے۔ ایون بہت سارے لوگوں کا بعض اوقات آپ دیکھیں گے کہ غصے کی وجہ سے بی پی ہائی ہونے کی وجہ سے ان کو اٹیک بھی آ جاتا ہے، جبکہ مسکرانے کی وجہ سے انسان بالکل نارمل رہتا ہے۔ پھر جب اگر انسان ہر وقت غصے میں رہے تو اس کی پیشانی پر بل پڑ جاتے ہیں، جبکہ مسکرانے کی وجہ سے اس کے چہرے پر ایک عجیب سی خوبصورتی اور ایک نور پیدا ہو جاتا ہے۔ اور آپ دیکھیں کہ کوئی کسی بھی زبان کا ہو، کسی بھی کلچر کا ہو، کسی کو کوئی لینگویج نہ آتی ہو، لیکن صرف مسکراتا ہے ایک دوسرے کو دیکھ کر، تو کیا پتہ چلتا ہے کہ ہاں یہ مطلب دوستی کرنا چاہتا ہے۔ یعنی مسکرانے کا مطلب یہ کیا ہوتا ہے کہ یہ آپ اس سے دشمنی نہیں کر سکتے، یہ آپ کا دوست ہے۔ اور اسی لیے پھر کیوں کہا گیا کہ تبسم کا فی وجہ اخیک لک صدقہ، کہ تیرا اپنے بھائی کی طرف دیکھ کر مسکرانا یہ بھی صدقہ ہے۔ تو اس کو ہم، یعنی اگر ہم غصے کو کنٹرول کرنا چاہتے ہیں تو زیادہ سے زیادہ ہم مسکرانے کی عادت ڈالیں، زیادہ سے زیادہ ہم خوش رہنے کی عادت ڈالیں، اس سے سبھی کا بھلا ہوگا، ہمارا خود کا بھی بھلا ہوگا اور سامنے والے کا بھی بھلا ہوگا۔ تو جو متقین ہیں ان کی نیکسٹ جو کوالٹی بتائی گئی وہ کیا ہے؟ جو غصے کو پی جاتے ہیں۔ پھر والعافین عن الناس، جو لوگوں سے درگزر کرتے ہیں۔ تو آپ دیکھیں کہ غصہ پی جانا ایک الگ کوالٹی ہے، اور لوگوں سے درگزر کرنا وہ ایک الگ کوالٹی ہے۔ کیسے؟ جیسے مثال کے طور پر بعض اوقات ایسے ہوتا ہے کہ آپ کو کسی پر غصہ آیا، ہو سکتا ہے اس وقت آپ نے ان کو معاف کر دیا ہو، یعنی اس وقت آپ انہیں غصے کا اظہار نہ کیا ہو، لیکن آپ نے دل میں بات رکھ لی، اور دل میں بات رکھ کے آپ نے بعد میں کبھی اس شخص سے انتقام لیا، بدلہ لیا، تو آپ نے مطلب غصے کو تو کنٹرول کیا تھا اس وقت، لیکن آپ عافین عن الناس نہیں بنے۔ تو عافین عن الناس مطلب غصے پر اس وقت کنٹرول کر کے بعد میں لوگوں سے درگزر کرنا، لوگوں کے تعلق سے دل میں بھی کوئی برائی نہ رکھنا، بعد میں بھی ان سے انتقام نہ لینا، یہ درگزر ہوتا ہے۔ اور آپ دیکھیں کہ یہ غصے کی وجہ سے اتنی جنگیں بھڑکتی ہیں۔ جب اللہ کے رسول صلی اللہ علیہ وسلم غزوے سے واپس آ رہے تھے، تو اس وقت عمر رضی اللہ عنہ کا جو غلام تھا جہجہ، اس نے کنویں سے پانی نکالا، تو اس کے بازو میں انصار کا کوئی غلام تھا، وہ بھی کنویں سے پانی نکال رہا تھا۔ کہا رہے تھے کہ دونوں کا ایک دوسرے کو دھکا لگا، اس سے بات بڑھ گئی، تو میں میں ہو گئی، اور پھر اس نے، عمر رضی اللہ عنہ کے غلام نے آواز لگائی کہ یا مہاجر، اور ادھر سے پھر انصار کے غلام نے آواز لگائی کہ یا انصار، اور وہیں پر قریب تھا کہ جھگڑا ہو جاتا، تو اللہ کے رسول صلی اللہ علیہ وسلم فوراً وہاں تشریف لائے اور کہا کہ میرے سامنے یہ کیسی جاہلیت کی پکار ہے، اور آپ نے وہیں معاملہ رفع دفع کروایا۔ تو آپ دیکھیں کہ ذرا سے غصے کی وجہ سے دو بڑی بڑی جنگیں ہو سکتی ہیں، اور جنگ کوئی معمولی بات نہیں ہے، کئی لوگوں کا اس میں پھر نقصان ہوتا ہے، جانی مالی ہر طرح کا۔ تو ایک ذرا سے غصے سے پیش آنا، ایک دوسرے سے درگزر کر جانے کا ایک دھکا لگتا ہے، جیسے ہم راستے میں ہوتے ہیں، ہم سفر میں ہوتے ہیں، ایک دوسرے سے بعض اوقات تکلیف ہوتی ہے، جب ہم عمرہ کے لیے جاتے ہیں اس وقت بھی تکلیف ہوتی ہے، تب ہم کیا کریں گے کہ اگر ذرا سا ہمیں کسی کا کوئی دھکا لگ گیا، ہمیں کسی سے کوئی تکلیف اٹھانی پڑی، ہمارے بیگ کی جگہ پر کسی اور نے بیگ رکھ دیا، ہمارے بیٹھنے کی جگہ پر کوئی اور بیٹھ گیا، आप देखें कि फौरन हम क्या करते हैं, बिल्कुल आपे से बाहर हो जाते हैं कि अच्छा ये आपने हमारी जगह कैसे रख दी, ये तो हमारी जगह थी। और वहीं से फिर शुरुआत हो जाती है झगड़े की और पूरा सफर फिर उसी टेंशन में गुजरता है। तो एक छोटा सा आपका दरगुजर कर देना, एक छोटा सा आपका माफ कर देना कई आसानियां आपके लिए पैदा कर देता है। तो हम भी क्या करें कि दरगुजर की आदत अपनाएं, दरगुजर कर दिया करें लोगों से। और ये देखिए, ये खवातीन असल में, खासतौर से खवातीन इसमें बहुत ज्यादा उलझी रहती हैं। मर्द हजरात तो फिर भी इतना इन्वॉल्व नहीं होते हैं, लेकिन खवातीन छोटी छोटी बातों को दिल पर लगा लेती हैं। अगर ससुराल में आज से 20-25 साल पहले जब शादी हुई थी और बरी अगर अच्छी नहीं आई थी, तो बस उन्होंने उसको दिल से लगा लिया कि मेरे ससुराल वाले तो बिल्कुल अच्छे नहीं, मेरी बरी में उन्होंने मेरी पसंद की चीजें नहीं लाई थी। या अगर 10 साल पहले किसी ने कोई काम किया था, अब 10 साल भी उसको गुजर गए, अच्छा उन्होंने फलां वक्त में मेरे साथ ये किया था, मैं तो उन्हें कभी माफ नहीं करूंगी। तो आप देखें कि ये नहीं होना चाहिए। ये तो आप देखें, इंसान अपने दिल में असल वो इस तरह से बुराइयां पालता रहेगा तो उसके दिल का क्या हाल हो जाएगा आप बताएं। अगर एक दिल है और उसमें सारे ब्लॉकेज, यानी सब ब्लॉक हो गए हैं, उसके सारे वेन, जो भी कुछ होता है दिल में जो हार्ट अटैक का जरिया बनता है, अब बताएं कि उसमें मजीद और कुछ भरते चले जाएंगे तो वो दिल का तो और कितना बुरा हाल होगा। तो इसी तरह से अगर हमारे दिल में हम इस तरह से जलन, हसद, किसी के ताल्लुक से कीना और बोझ रखेंगे तो हमारे दिल का क्या हाल होगा, वो सलामत दिल तो नहीं रहेगा। तो नेकियों से भरा हुआ दिल चाहिए तो लोगों से दरगुजर करें, उसी वक्त दिल से सारी चीज़ें निकाल दिया करें, कचरा फेंक दिया करें कि मुझे अपने दिल में नहीं रखना है। और खुसन ये जो रमज़ान आने वाला है, अब्दुल्ला बिन मसूद रज़ियल्लाहु अन्हु का जो हमने पढ़ा था कि जब उनसे किसी ने पूछा कि आप लोग रमज़ान का इस्तकबाल कैसे किया करते थे, तो उन्होंने कहा कि हम रमज़ान का इस्तकबाल इस हाल में करते थे कि हमारे दिल में लोगों के ताल्लुक से कोई बदगुमानी, कोई कीना, कोई कपट नहीं होता था, हम सबको माफ़ कर देते थे, किसी से बदगुमान नहीं रहते थे। और आपने देखा होगा ना कि वो जन्नत में जाने वाले जो शख्स के बारे में बताया गया था, जो सहाबी थे जिनके लिए अल्लाह के रसूल ने 2 दिन मुसलसल खुशखबरी दी कि ये जन्नती हैं, तो उनके बारे में भी क्या पता चलता है कि वो कहते कि मैं सोने से पहले सब के ताल्लुक से अपने दिल में से सब कुछ निकाल देता हूँ, माफ़ कर देता हूँ सबको, मेरे दिल में हसद नहीं होता किसी के ताल्लुक से। तो अगर हम वो जन्नत में जाना चाहते हैं तो उसके लिए फिर हमें ये क्वालिटीज अपनानी होगी, हमें लोगों से दरगुजर करना पड़ेगा, हमें अपने गुस्से को पीना पड़ेगा। और वही गुस्सा तो बाज़ोकात हम पी लेते हैं, बाज़ोकात कुछ सिचुएशंस ऐसी होती हैं, लेकिन उसके बाद लोगों से दरगुजर करना, माफ़ करना, वो हमसे नहीं होता है। आपको याद होगा वो मशहूर वाक़या जब अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु ने अपना वो जो कफालत करते थे मुसत्तह मिस्ता बिन उसासा की, तो आयशा रज़ियल्लाहु अन्हा को इल्ज़ाम लगाने में वो सहाबी भी आ गए, और वो कोई मुनाफिक नहीं थे, अच्छे सहाबी थे, नेक और ईमानदार सहाबी थे, लेकिन उनसे भी ये गलती हो गई कि वो इल्ज़ाम लगाने में वो भी शामिल हो गए। और किस पर इल्ज़ाम लगा दिया उन्होंने, जो उनके मोहसिन की बेटी थी, जिन जो उनकी कफालत करते थे। तो अबू बकर सिद्दीक ने कसम खा ली कि अब वो उनकी मदद नहीं करेंगे। तो फौरन आयतें नाजिल हो गई कि इस तरह की कस्में ना खाया करो, यानी नेकी से अपने हाथ को रोकने की कस्में नहीं खाया करो, और लोगों से दरगुजर किया करो, क्या तुम नहीं चाहते कि अल्लाह ताला तुमसे दरगुजर फरमाए। तो अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु जैसे ही आयत नाजिल हुई फौरन मुतवज्जो हुए, इस्तग़फ़ार किया, तौबा की, और दोबारा से उनको उससे ज्यादा वजीफा देना शुरू कर दिया। ये होते थे सहाबे कराम, क्योंकि अबू बकर सिद्दीक रज़ियल्लाहु अन्हु बार बार कहते जाते थे कि हाँ मैं तो चाहता हूँ कि अल्लाह ताला मुझसे दरगुजर फरमाए, अल्लाह ताला मुझे माफ़ फरमाए। तो हम भी लोगों से दरगुजर कर दिया करें, खुसूसन जो देवरानी जिठानियों का मामला होता है, ससुराल का मामला होता है, या भाभियों का मामला होता है, वहां पर इंसान डंडी मार जाता है, वहां पर हम माफ़ नहीं करते। तो लोगों से एक्सपेक्टेशन कम कर दें कि वो हमारे लिए ये करेंगे, आप ये सोचें कि आप उनके लिए क्या कर सकते हैं, तो ताल्लुकात की खराबी होगी नहीं। और अगर खुदा ना खासा किसी तरह से ताल्लुकात इस तरह से कुछ खींचे हैं, हम अपनी तरफ से पहल करें, हम अपनी तरफ से सलाम दुआ कर लें। वैसे भी रमज़ान आने वाला है, अगर हम चाहते हैं कि जन्नत के दरवाजे हमारे लिए वाकई में खुल जाएं, तो उसके लिए फिर लोगों से दरगुजर का मामला करें, उनको माफ़ कर दें, ताकि वो जन्नत के दरवाजे हमारे लिए खुले रहें इंशाल्लाह। वल्लाहु युहिब्बुल मुहसिनीन, और अल्लाह ताला मुहसिनीन से मोहब्बत करता है। जब भी ये आयत आती है कुरान में, जहाँ पर भी मुहसिन का जिक्र आता है, हमेशा यूसुफ अलैहिस्सलाम की याद आ जाती है। और आप देखिए, सबसे ज़्यादा अल्लाह सुभान व तआला ने ये लफ्ज़ सूरह यूसुफ में इरशाद फरमाए हैं, बार बार अल्लाह ताला ने ये लफ्ज़ वहाँ पर इस्तेमाल किया है, और अल्लाह ताला ने वहाँ ये फरमाया कि वल्लाहु युहिब्बुल मुहसिनीन, कि अल्लाह ताला मुहसिनीन से मोहब्बत करता है। और जहाँ जहाँ पर भी लोगों को वास्ता पड़ा यूसुफ अलैहिस्सलाम से, उनसे मामला, लेन देन का मामला हो या कोई और डीलिंग हो, तो वो लोग कहते थे कि आप तो मुहसिन हैं। खुद उनके भाई जो कि उनको खुद जिनके मारने के दर पे थे वो लोग, और उनको कत्ल करने के पीछे पड़े हुए थे, तो वो खुद कहते कि ए अजीज मिस्र, आप तो हमें बहुत मुहसिन लगते हैं, आप तो मुहसिन हैं, आप हमारे से दरगुजर का मामला करिए। तो کیا ایسی شخصیت تھی ان کی، کیوں اللہ تعالیٰ نے ان کو محسن کہا اور کیوں لوگوں نے ان کو محسن، وہ بار بار ان کو محسن کا لقب دیتے رہے لوگ بھی، کیا کوالٹی تھی ان کی یوسف علیہ السلام کی، آپ بتائیں کیا کوالٹی تھی، کیا کرتے تھے وہ، بہت خوبصورت تھے اس وجہ سے محسن کہا، نہیں نا، احسان کرنے والے، تو احسان کون کون سے معنوں میں احسان، ہمارا اردو والا احسان کے احسان، کوئی نیکی کر کے جتانا احسان جتا رہے ہیں، نہیں بلکہ ہر معاملے میں خوبصورتی کے ساتھ اس کو ڈیل کرنا، درگزر سے کام لینا، کہ وہ بھائی جنہوں نے ان کو ان کے قتل کے فیصلے کیے، ان کو کنویں میں ڈال دیا، جب وہ غلہ لینے کے لیے آتے ہیں تو ان کو بھی غلہ اور مزید زیادہ دیتے ہیں، پھر وہ بھائی جنہوں نے ان کو قتل کا ارادہ کیا تھا ان کو معاف کر دیتے ہیں اور ان کے لیے کوئی دل میں کینہ نہیں رکھتے، سب کو معاف کرتے چلے جاتے ہیں، تو یہ احسان ہوتا ہے، یہ محسن ہوتا ہے کہ اپنے حق سے کم پر راضی ہو جانا اور دوسروں کو ان کے حق سے بڑھ کر دینا، یہ محسن ہوتے ہیں۔ اور یہ جو پیچھے ہم نے کوالٹیز پڑھی، آپ دیکھیں کہ یہ اسی وقت ہو سکتا ہے جب ہم اپنی ذات کے لیے قربانی، یعنی ہم اپنے لیے قربانی دے دیں، کہ ہم سوچیں کہ جانے دو، ٹھیک ہے کوئی بات نہیں، اس نے میرے ساتھ یہ معاملہ کیا نا، چھوڑو میں درگزر کر دیتی ہوں، کہ میرا کیا ہوا، میرا کچھ نقصان تو نہیں ہوا نا، اچھا ہو سکتا ہے اس نے میری عزت نہیں کی ہو، ہو سکتا ہے اس نے مجھ سے سلام میں پہل نہ کیا، کوئی بات نہیں، میرا کوئی نقصان تو نہیں ہوا، اللہ تعالیٰ کے پاس میری عزت گھٹ تو نہیں جائے گی، کوئی بات نہیں، میں پہل کر لیتی ہوں۔ تو یہ ساری جو چیزیں ہیں آپ دیکھیں، یہ ایسی نہیں آ سکتی، اس کے لیے بہت بڑا دل چاہیے، تو اس کے لیے محسن بننا پڑے گا، اور یہ جب یہ ساری کوالٹیز انسان کے اندر آ جائے تو وہ محسن بن جاتا ہے۔ اور وہ حدیث احسان کو آپ یاد رکھیں، اس میں بھی کیا ہے، ایمان اسلام احسان کی بات کی گئی ہے، اور احسان کیا ہے کہ دوسروں کو ان کے حق سے بڑھ کر دینا، یا اللہ تعالیٰ کی عبادت میں بھی احسان کیا ہے کہ انت عابد اللہ کانک ترا فإن لم تكن ترا فإنه یراک، کہ تم اللہ تعالیٰ کی عبادت ایسے کرو گویا کہ تم اسے دیکھ رہے ہو، اور اگر تم یہ محسوس نہ کر سکو تو کم از کم اتنا محسوس کرو کہ وہ تمہیں دیکھ رہا ہے، یہ احسان ہے۔ تو جب تک ہم اپنے حق سے کم پر راضی نہیں ہوگے اور دوسروں کو ان کے حق سے بڑھ کر دینے کے لیے تیار نہیں ہوگے، یقین جانے کہ وہ جنت ہمیں پھر نہیں مل سکتی، اس کے لیے ہمیں درگزر کی صفت اپنانا پڑے گا، غصے کو پینا پڑے گا، ہر حال میں اللہ تعالیٰ کی راہ میں خرچ کرنا پڑے گا، اور سب سے بڑی بات ہے کہ ایکٹیو رہنا پڑے گا، کیونکہ سستی اور کاہلی کے ساتھ بیٹھے رہیں، ہاتھ پر ہاتھ دھرے بیٹھے رہیں اور کہیں کہ اچھا جنت بس مل جائے گی، تو ایسے نہیں ہو سکتا ہے، اس کے لیے آپ کو اپنے ہر اعضاء کو ایکٹیو رکھنا پڑے گا، دل دماغ ہاتھ پیر، اپنا مال اللہ کی راہ میں مسلسل دیتے رہنا، یعنی جو یعنی آپ کو سوچنا ہے کہ ایک ایسا بندہ جو بھاگ دوڑ کرنے والا بندہ ہو، جو آپ کی نظروں میں اگر آ رہا ہو ابھی، یا جو تصور میں آ رہا ہو، کہ ایک ایسا شخص، ایک ایسا اللہ تعالیٰ کا بندہ یا اللہ تعالیٰ کی بندی جو مسلسل اللہ کی راہ میں لگی رہے، جو مسلسل ایکٹیو رہے، جو مسلسل کچھ نہ کچھ کام، کچھ نہ کچھ کوشش کرتی رہے، تبھی انشاءاللہ وہ اتنی بڑی جو جنت ہے جس کا عرض اتنا بڑا ہے، اس میں وہ داخل ہونے کی انشاءاللہ اسے اللہ تعالیٰ توفیق دے سکتا ہے۔ اللہ تعالیٰ ہم سب کو یہ توفیق دے، جو کچھ ہم نے خوبیاں آج پڑھی ہیں اللہ تعالیٰ ہمیں کہنے سے زیادہ اس پر عمل کرنے والا بنائے، اور خاص طور سے الحمدللہ سارے کام تو ہو جاتے ہیں، الحمدللہ اللہ کا شکر ہے، اور اگر نہیں ہو پاتے تو غصے پر کنٹرول نہیں ہو پاتا، تو اللہ کرے کہ ہم کو اپنے غصے پر کنٹرول کرنے والا بھی بنا دے، اے اللہ تعالیٰ وہ ایک صفت سے بھی ہم کو نواز دے تاکہ ہم محسنین میں شامل ہو سکیں انشاءاللہ، آمین۔ سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک۔ السلام علیکم ورحمۃ اللہ وبرکاتہ۔